नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। सातवटै प्रदेशका मुख्यमन्त्रीको टुङ्गो लागेको छ। 1, 3, 4 र 5 गरी चारवटा प्रदेशमा नेकपा एमालेको, 6 र 7 गरी दुईवटा प्रदेशमा नेकपा माओवादीको र प्रदेश नम्बर 2 संघीय समाजवादी फोरमको नेतृत्वमा प्रदेश सरकार बन्नेछ। 1 नम्बर प्रदेशमा एमालेका शेरधन राई, 2 नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत, 3 नम्बर प्रदेशमा एमालेका डोरमणि पौडेल, 4 नम्बर प्रदेशमा पनि एमालेकै पृथ्वी सुब्बा गुरूङ, 5 नम्बर प्रदेशमा एमालेकी शंकर पोखरेल, 6 नम्बर प्रदेशमा माओवादीका महेन्द्र बहादुर साई र 7 नम्बर प्रदेशमा पनि माओवादीका त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व गर्नुहुनेछ। जसमध्ये 3 नम्बर प्रदेशका प्रमुख अनुराधा कोइरालाले डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त पनि गरिसक्नु भएको छ। पौडेलले 3 नम्बर प्रदेशको अस्थायी मुकाम हेटौँडामा अहिले 9:30 बजेपछि पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। हेटौँडा सहकर्मी हरि हुमा गाईले आज शपथ लिन लागेका 3 नम्बर प्रदेशका मुख्यमन्त्री पौडेललाई हेटौँडामा भेटेर नेपालको पहिलो मुख्यमन्त्री बन्दा कस्तो अनुभूति भइरहेको छ भनेर सोध्नु भएको छ।
अब यो हामी संघीयतामा गइसकेपछिको सबभन्दा पहिलो अभ्यास हो, प्रदेश, प्रदेशको सरकार। त्यसैले अब स्वाभाविक रूपमा यति महत्वपूर्ण र जिम्मेवारी पदमा पुगेकोमा एउटा गर्वको महसुस त भएको छ नि। तर के भने अब यो बिल्कुल नयाँ संरचना, नयाँ पद्धति भएको हुनाले अब यसका भोलिका दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरा पनि चुनौती छ। र यसका आफ्ना अहिलेसम्म साधन र स्रोत के हो भन्ने कुरा पनि छैन। संविधानले जति व्यवस्था गरेका छ त्योभन्दा धेरै संविधानले तोकेको, निश्चित कुरा तोकेको भन्दा त्यसमा अरू केही छैन। त्यसैले यो कार्यकाल भनेको, यो अवधि हामीलाई धेरै समय यसको कानून निर्माण गर्ने, ऐन निर्माण गर्ने काममा बढी जान्छ भन्ने मलाई लाग्छ। तर पनि अब मुख्यमन्त्री जस्तो त्यसमा पनि राजधानीलाई समेत समेट्ने प्रदेशको मुख्यमन्त्री हुन पाउनु यो अत्यन्तै गौरव हो, खुसीको कुरा हो। र मलाई के लाग्छ भने मैले जुन जिम्मेवारी अहिले प्राप्त गरेको छु त्यो जिम्मेवारीलाई मैले एकदमै हार्दिकताका साथ, कुशलताका साथ पूरा गर्नेछु भन्ने मलाई लाग्छ।
तपाईँको कतिको दुःख र कठिनाईको राजनैतिक यात्रा पछि अहिले मुख्यमन्त्रीसम्म पुग्ने हुनुभयो नि?
अब मैले 32 सालदेखि अब राजनीति जीवन शुरू भएको, 36 सालको आन्दोलनमा अलि बढी सक्रिय भएर लाग्यो, त्यसपछि 46 साल त पुरै गर्नु परेन। मूलत म आन्दोलनबाटै जन्मिएको मान्छे, मैले लामो समय जेलको यात्रा, लामो धेरै पटक पुलिसका कस्टडीको त कुरै नचौँ, त्यसपछि 46 सालको आन्दोलन मात्र टाउको काट्नेसम्मका कुराहरू भएका थिए होइन, पञ्चायती उसको विरुद्धमा लड्दाखेरि। त्यसैले मूलत म 32 सालदेखि 42 सालसम्म मेरा धेरै दिनहरू चाहिँ नि प्रहरी कस्टडीमा नै रहेका हुन्थे र जेलमै बितेका हुन्थे त्यो 10 वर्ष कार्यकाल। र त्यसपछिको जब बहुदलीय व्यवस्था होइन, बहुदलीय व्यवस्था आइसकेपछि अथवा 2046 सालदेखिको अब जीवन पद्धतिमा फरक आयो र हिजो चाहिँ जुन ढंगले अर्ध भूमिगत ढंगले आन्दोलनमा सरिक होइएको थियो 46 सालपछि त्यसमा परिवर्तन भयो होइन। तर पनि 46 सालभन्दा अगाडि हामीले जुन आन्दोलन गर्यौं त्यो आन्दोलन गर्दाखेरि यति छिटै नै यो परिवर्तन आउँछ अथवा म यो सीएमसम्म होला अथवा यो होला परिकल्पना हामीले त्यति बेला गरिएको थिएन। बिल्कुल के का लागि भनेको थियो भनेदेखि राजतन्त्र समाप्तिको लागि। यो आन्दोलन भनेको पुस्तौं पुस्ता जान सक्छ, हजारौं सयौं वर्ष जान सक्छ, एक पुस्ताले दुई पुस्ताले गरेर गरिने आन्दोलन होइन यो भन्ने थियो। तर बिस्तारै हामीले 8-10 वर्षमै होइन परिवर्तन देख्यो, बहुदलीय व्यवस्था आयो, त्यसपछि फेरि अर्को आन्दोलन हो त्यसमा पनि भाग लिने भनेपछि त्यति बेला जति बेला हामी आन्दोलनमा लागेका थियौँ त्यति बेला यति छिटो यो तहमा पुगिएला। हिजो म दुईचोटि मेयर भएँ होइन, आन्दोलनपछि त्यो दुईचोटिको मेयर भएँ, त्यसपछि अहिले यो महत्वपूर्ण अत्यन्तै जिम्मेवारी पदमा अहिले पुगेको छु। त्यसले गर्दा अब यो काँधमा त धेरै ठुलो भारी त छ हेर्नुहोस् है, यति सजिलो छैन, यो चुनौती धेरै छन्, यो सम्पूर्ण चुनौतीको सामना गर्दै अगाडि बढ्नु पर्ने अवस्था छ। तर पनि म चाहिँ नि जस्ता सुकै ठुला पहाड हेरी चुनौतीको रूपमा खडा भए पनि छिचल्न सकिन्छ भन्ने लागेको छ।
तपाईँ मुख्यमन्त्री बनिरहँदाखेर तीन नम्बर प्रदेशलाई अब कसरी चाहिँ विकास र समृद्धिमा अगाडि बढाउने योजना बनाउनु भएको छ नि?
अब यो कुरा गरेर मात्र हुँदैन, हेर्नुहोस् म के भने अब जति कुरा गर्ने हो त्यति काम गर्नुपर्छ भन्ने मान्यताको मान्छे हो, त्यसैले म धेरै पहाडै फोर्ने यस्तो गर्न सकिन्छ भनेर भन्दै मैले अघि नै भने हामी कहिलेदेखि हामी फुल स्पिडमा हाम्रो कामै कहिलेदेखि हुन्छ भन्ने टुङ्गो छैन, किनभने हामी अहिले बिल्कुल ब्लाइन्ड खाली हात लिएर त्यो अफिसमा जान्छौँ, कहाँबाट काम सुरु गर्ने भन्ने पनि अहिले छैन, किनभने हामीसँग ऐन कानुन अहिले केही पनि छैन। ऐन कानुन नभएको अवस्थामा अगाडि कामलाई अगाडि बढाउन गाह्रो हुन्छ, कसरी काम लाने भन्ने कुरो हो। त्यसैले अब मलाई के लाग्छ भने हामी समृद्धिका कुरा गरिरहेका छौँ, अब मूल एजेन्डा भनेको त हाम्रो समृद्धिकै एजेन्डा हो, होइन समृद्ध नेपाल सुखी नेपाली भनेर हामी भन्छौँ, तर त्यो समृद्ध नेपाल बनाउने एजेन्डा चाहिँ के हो त भन्ने कुरा अहिलेसम्म कसैले भनेको छ? समृद्ध त भन्छौँ हामी, समृद्ध नेपाल त बनाउने, त्यो समृद्ध नेपाल बनाउनको निमित्त चाहिने इलिमेन्ट्सहरू के हुन्थ्यो, के गर्दा चाहिँ समृद्ध हुन्छ भन्ने कुरो अहिलेसम्म त्यस्तरी आएको छैन। तर मलाई के लाग्छ भने मसँग चाहिने समृद्ध नेपाल, हामी आफै समृद्ध छौँ, हामीलाई कुनै गाह्रो छैन, हाम्रो प्रदेश साधन र स्रोत यति भरिपूर्ण छ, यति छ कि अथाह सम्पत्ति हामीसँग छ, र हामीसँग भएको त्यो साधन र स्रोतलाई अधिकतम परिचालन गर्नु नै त्यसको चाहिँ सबैभन्दा ठूलो कुरो हो। मतलब हामीसँग भएकै साधन र स्रोतलाई परिचालन गर्न सकियो भने पनि हामी समृद्धिको दिशातर्फ जान सक्छौँ, अगाडि बढ्न सक्छौँ। हामीसँग जनशक्ति छ, हामीसँग जलस्रोत छ, हामीसँग पर्यटकीय क्षेत्र प्रशस्त, अब फेरि यो तेह्रवटै जिल्ला चाहिँ नि कुनै न कुनै हिसाबले कतिपय ठाउँमा जलस्रोतका छ, होइन अब तपाईँ यहीँ भन्नुहुन्छ भने तीन तिनवटा कुनै खानेका प्रोजेक्ट छन्, रसुवामा छ, त्यसपछि गएर दोलखामा छ, यो सिन्धुपाल्चोकमा छ, सबै ठाउँ जलस्रोतको धनी छ, मतलब जलस्रोतलाई चाहिँ हामीले अधिकतम युज गर्न सक्छौँ। त्यसपछि गएर प्राकृतिक रूपमा अब पर्यटकीय हिसाबले भनियो भने कुनै पनि जिल्ला त्यस्तो छैन जहाँ पर्यटकीय आधारहरू पूर्वाधारहरू तयार नभएको हुँदाखेरि पर्यटकलाई वृद्धि गर्न सक्ने भन्ने नभएको ठाउँ कहीँ पनि छैन, त्यसै पनि पर्छ। तिनवटा अब काठमाडौँ भ्यालीका जिल्लाहरूको कुरै छोड्नु छैन, त्यसैले हामीसँग छ धेरै कुरा छ, त्यो भएका चिजलाई अधिकतम कसरी प्रयोग गर्ने भन्ने कुरा हो, र त्यसपट्टि चाहिँ ध्यान जान्छ, र हामीसँग भएका साधन र स्रोत र प्राकृतिक स्रोत होइन जलस्रोत जे छन् ती सबैलाई म्याक्सिमम युटिलाइज गर्ने हो, र त्यो नै हाम्रो सबैभन्दा प्रमुख स्रोत हो, त्यसले नै परिवर्तन ल्याउँछ, त्यसले नै रूपान्तरण गर्छ भन्ने मलाई लाग्छ।
सातवटा प्रदेश मध्ये यो तीन नम्बर प्रदेश सबैभन्दा उत्कृष्ट र धेरै सुविधा सम्पन्न प्रदेश पनि पर्छ, र यसलाई तपाईँले जति पनि यहाँभन्दा अगाडि काम गर्नुभएको छ त्यसमा उत्कृष्ट काम गर्नुभएको देख्न सकिन्छ, सबैले देख्न सक्छन्। अब यसलाई साँच्चै विकासको गति कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ नि यहाँ मुख्यमन्त्री बनिरहँदाखेर?
सुन्नुहोस् न, अब मसँग दुई तिनवटा कुरा मेरो विकासका मोडलको बारेमा म आफै मेरो आफ्नै मोडल छ हेर्नुहोस् है। मलाई के लाग्छ भने म यो अहिले जुन ढङ्गको विकास गर्ने जुन संस्कृति छ त्यसलाई परिवर्तन गर्नुपर्छ। विकास पहिले त विकास के हो भनेर विकासलाई परिभाषित गर्नुपर्छ। विकास भनेको एकदम चाहिने जनताको जीवनमा कुनै नछुने खालको विकासले केही काम गर्दैन, जनताको अनुभूति गर्नु पर्यो, जनताको जीवनमा त्यो विकास मैले पनि विकास पाएँ भन्ने अनुभूति गर्यो भने मात्रै विकास हो भन्ने मलाई लाग्छ। त्यसैले फेरि अर्को कुरा के छ भने हामीसँग जुन ढङ्गको विकास छ हेफाजाइटली गर्ने विकास त्यसरी हुँदैन, विकासलाई व्यवस्थित गर्नुपर्छ र प्लान वेमा गर्नुपर्छ। सबभन्दा पहिले त मलाई के लाग्छ भने यो तेह्रवटै जिल्लाको मास्टर प्लान बनाउनुपर्छ, र यसलाई हामी कुन ढङ्गले होइन यो तेह्रवटै जिल्लाको इन्टरकनेक्सन कसरी गर्न सक्छौँ भन्ने कुरालाई ध्यान दिनुपर्छ, र हामीसँग भएका साधन स्रोत के हुन्, कुन जिल्लामा के कति छ, त्यसको इन्टरलिङ्क कसरी गर्ने, होइन एकले अर्काको जिल्लासँग चाहिँ कसरी लिङ्केज गर्ने, यो मुख्य कुराहरू छन्। अनि त्यसपछि विकासका आधारहरू तयार गर्ने, विकासका आधारहरू के कुन चाहिँ नि विकास गर्दाखेरि सबभन्दा बढी त्यहाँबाट बढी फाइदा लिन सकिन्छ, अथवा एउटा व्यापारीले सब कुन चाहिँ व्यापार गर्दाखेरि सबभन्दा बढी नाफा लिन सक्छ भने जस्तै, त्यो पनि के भन्छ भने कहाँ लगानी गर्दाखेरि मुलुकले जनताले फाइदा लिन्छन्, सबभन्दा बढी फाइदा कसरी लिन सकिन्छ, जनताले कसरी फाइदा लिन सक्छन्, त्यतातिर ध्यान जानुपर्छ। र विकासलाई मैले त देखेको के छ भने अहिले यो जिल्लामा यो प्रदेशमा भएका जति पनि नगरपालिकाहरू छन् र गाउँपालिका हुने म त तुरन्तै डिसिजनमा के गराउँछु भनेदेखि हरेक गाउँपालिका नगरपालिकाले हेफाजाइटली अब विकासको काम हुँदैन, होइन प्लानिङका नाममा तथा नाम चाहिँ मतलब खेतीयोग्य जमिनहरू ध्वस्त भइरहेका छन् त्यसलाई रोक्नुपर्छ अनावश्यक रूपमा भएका, र जग्गा विकास कार्यक्रम हरेक नगरपालिकाले त्यो गर्नुपर्छ, नयाँ सिटीको कन्सेप्ट ल्याउनु पर्यो, हरेक नगरमा नयाँ शहर। अब त्यो हुन सक्छ कहीँ ठुलो होला कहीँ सानो होला, होइन ठुलो एरिया भएको ठुलै सहर, हेटौँडामा एउटा सहर, दुईटा सहर, एउटा चाहिँ हटियामा एउटा पदम पोखरीमा, होइन यो कन्सेप्ट छ, हटियामा काम सुरु पनि भइसकेको छ भनेपछि एउटा नयाँ सिटीको कन्सेप्ट प्रत्येक ठाउँमा ल्याउनु पर्छ। र अहिलेको जुन खालको विकास, जुन ढंगले विकास भएछ शहरी विकास, त्यसलाई नभएर अब व्यवस्थित शहरी विकास, मेरो मूल टार्गेट चाहिँ त्यहाँ जान्छ, व्यवस्थित शहरी विकास कसरी गर्ने, र हरेक ठाउँमा हरेक नगरपालिकामा अब के भन्ने भनेदेखि हरेक नगरपालिकाले जग्गा विकास कार्यक्रम लागू गर्नै पर्छ, त्यहाँ नयाँ शहर बसाउने व्यवस्थापन गर्नैपर्छ, त्यो खालको नीति नै हामीले ल्याउँछौँ। होइन त्यो नीतिले गर्दाखेरि नि प्रत्येक गाउँमा प्रत्येक नगरमा नयाँ खालका योजनाहरू, नयाँ खालका शहरहरूको निर्माण हुन्छ र त्यसले एउटा नयाँ आकार पनि दिन्छ।
भनेपछि तपाईँले भन्नुभएको नयाँ शहर कसरी बस्ती बस्छन्, त्यहाँको विकास चाहिँ कसरी हुन्छ?
अब तपाईँले देखिहाल्नु भएको छ, अहिले हामीले हेटौँडालाई चाहिने अलिकति प्लान सिटीको रूपमा लिन्थ्यो, पहिले पनि अलिकति होइन योजनाबद्ध सिटी नै हो भनेर भनिन्थ्यो नि। अब अरू कुनै ठाउँमा जानुभयो भने नगरपालिकाहरूको यस्तो हालत छ, यस्तो हालत छ कि एकदम कुनै अव्यवस्थित ढंगले बसोबास गरेका छन्, होइन कुनै व्यवस्थित बसोबास छैन, त्यसले गर्दाखेरि त्यहाँ चाहिँ दमकल बाटोघाटो सानो छन्, त्यसलाई कुनै मापदण्ड छैनन्, आधारहरू केही छैनन्, भनेपछि एउटा नगरपालिकाले अथवा नगरपालिका नभनौँ कुनै पनि स्थानीय तहले त्यसको सड़कका आधारहरू तयार गर्नु पर्यो, सड़कका मापदण्ड निर्धारण गर्नु पर्यो, यी सबै कुरा गरिएन भने तपाईँ शहर शहरको रूपमा देखा पर्दैन। शहरको विकास त किन हुन्छ भनेदेखि अब तपाईँलाई जहाँ बढी सुविधा दिनुभयो मान्छे त्यहीँ बस्ने हो, मान्छे किन चाहिने काठमाडौँ मात्र जान्छ भन्दाखेरि काठमाडौँमा केही न केही सुविधा पाउँछौँ भन्ने हुन्छ, पाउने नपाउने अन्ठा छ, तर काठमाडौँ राजधानी हो, त्यहाँ जाने मान्छे भोकै बस्नु पर्दैन भन्ने जुन मान्यता छ, त्यसै गरी हामीले हरेक ठाउँमा हरेक नगरमा ती खालका सेवा र सुविधा प्रोभाइड गर्न सक्यो भने मान्छे कहीँ पनि जाँदैन, होइन अहिले हामीसँग केही छैन। हेटौँडामा अहिले एउटा हस्पिटल छैन, हेटौँडामा एउटा इन्जिनियरिङ कलेज छैन, हेटौँडामा एउटा मेडिकल कलेज छैन, होइन अब केही छैन नि, अनि त्यसले गर्दाखेरि मान्छे चाहेर पनि बस्न सक्दैन, बस्न चाहँदैन, ऊ चाहिँ जान्छ बाहिर, जान्छ बाहिर सुविधा भएको ठाउँमा जान्छ। अब त्यो सुविधा हामीले यहीँ उपलब्ध गराउन सक्यो भने, यहाँ मेडिकल कलेज भने मान्छे किन काठमाडौँ जान्छ, किन भरतपुर जान्छ, यहाँ इन्जिनियरिङ कलेज भने मान्छे यहीँ पढ्छ, त्यसपछि सेवा र सुविधाले नै मान्छेहरूलाई आकर्षण गर्ने हो, र सेवा र सुविधा हरेक शहरमा, हरेक राजधानीमा, हरेक केन्द्रमा चाहिँ पुर्याउनु जरुरी छ। त्यो पुर्याउने बित्तिकै मान्छे आफसे आफ बस्ने कुरा हुन्छ र त्यसलाई व्यवस्थित बसोबास गर्नुको निम्ति चाहिँ हामीले प्लानिङ दिनुपर्छ। त्यही हो,
हेटौँडा स्मारक विकास समितिमा तपाईँ अध्यक्ष हुनुभयो, त्यो बेलादेखि देश विदेशका पर्यटकहरू त्यहाँ तानेर राख्ने वातावरण बनाउनु भएको छ, त्यो केही न केही घुमेर जाउँ भन्ने वातावरण बनाउनु भएको छ। यता तपाईँ हेटौँडाको मेयर दुईपटक बनिरहँदाखेरि ग्रीन सिटीको रूपमा अगाडि बढाउनु भयो, देशको उत्कृष्ट सभा शहर पनि भयो, र मकवानपुर बहुमुखी क्याम्पसमा तपाईँ सभापति भइरहनु भयो, त्यहाँ हजारौं गरीबका विद्यार्थी, गरीबका छोराछोरी पढ्ने वातावरण बनाउनु भयो। अब यो तीन नम्बर प्रदेश लाई पनि तपाईँ एक नम्बर बनाउनको लागि बुधागत रूपमा भन्नुपर्दाखेरि के गर्ने एउटा प्लान बनाउनु भएको छ नि, योजना बनाउनु भएको छ नि?
अब मैले अघि नै के भनेदेखि तपाईँको तीन नम्बर प्रदेशभित्र सबै क्षेत्र सबै समान ढंगले विकास भएको छैन। काठमाडौँ भ्याली होइन, काठमाडौँ भ्यालीलाई कुरा गर्नुभयो भने काठमाडौँ भ्यालीलाई व्यवस्थित बनाउने, काठमाडौँको क्राउडलाई चाहिँ बाहिर हटाउने, होइन काठमाडौँमा एउटा फ्लाइओभर छैन, हामी त्यो दुर्दशा यातायातको क्षेत्रमा हामीले त्यो दुःख भोगिरहेका छौँ भनेपछि अब त्यो काठमाडौँको एउटा केस छ, काठमाडौँमा फ्लाइओभर चाहियो, काठमाडौँमा रोड ठुलो हुनु पर्यो, होइन काठमाडौँमा चाहिँ नि मान्छेलाई हिँड्नलाई सुविधा हुनु पर्यो, काठमाडौँको एउटा कुरा होला। तपाईँ हेटौँडा आउनुभयो भने यहाँ हेटौँडामा एउटा मेडिकलको हाम्रो सबभन्दा फर्स्ट इन्स्टेट भनेको हेटौँडा र काठमाडौँको लिङ्क हो, काठमाडौँ र हेटौँडालाई चाहिँ लिङ्क गर्ने भनेको सबभन्दा छोटो दूरी भने सुरुङ मार्ग हो, त्यो सुरुङ मार्गलाई हामीले फोकस गर्नुपर्छ, हरेक लिङ्क फोकस गर्नुपर्छ। सुरुङ मार्ग हुने बित्तिकै काठमाडौँ र हेटौँडाको डिस्टेन्स जम्मा एक डेढ घन्टा, डेढ घन्टा, दुई घन्टा, डेढ घन्टा हुन्छ भनेपछि यी जम्मै सुविधालाई हुन सक्ने अब कुनै ठुलो कुरा होइन, यो खालि मान्छेको अलिकति इच्छा शक्ति भयो भने यी सबै कुरा हुने कुरा हुन्। यो लिङ्क गर्ने बित्तिकै हेटौँडाको आर्थिक गतिविधि एकदम बढ्छ, होइन हेटौँडामा आर्थिक विकास हुन्छ, अब धेरै यसका उज्याला पाटाहरू जम्मै छन् भनेपछि काठमाडौँमा को केस एउटा हुन्छ, भरतपुरको एउटा होला, सिन्धुपाल्चोकको होला, सिन्धुपाल्चोकमा हामीले चाहिँ नि अब सबभन्दा ठुल्ठुला प्रोजेक्टहरू हुन सक्छन् त्यहाँ, होइन जलस्रोतका हुन सक्छन्, त्यहाँ पर्यटकीय विकास हुन सक्छ भनेपछि हरेक ठाउँमा पहिले त मलाई अध्ययन गर्नुपर्छ। हेर्नुहोस् म पहिले सबैको यसको प्लानिङ गरेर छ यो तेह्रवटै जिल्लामा अहिलेको भनौँ न तेह्रवटा जिल्लाको सम्भावनाहरू के छन्, त्यहाँ गर्ने कुरा के हुन् र त्यसलाई चाहिँ नि सिङ्गो मास्टर प्लान पहिले बनाएर मात्र अनिखेरि कामलाई अभियानको रूपमा अगाडि बढाउनुपर्छ, बिना मास्टर प्लान चाहिँ हुँदैन, त्यसले केही समय चाहिँ यसले लिन्छ।
उहाँ हुनुहुन्थ्यो तीन नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेल। अहिले 9:30 बजे हेटौँडामा शपथ लिन लागेका मुख्यमन्त्री पौडेल नेपालकै पहिलो मुख्यमन्त्री बन्दाको अनुभूतिसँगै 3 नम्बर प्रदेशको विकासका योजना सुनाउँदै हुनुहुन्थ्यो। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री तथा सभामुखसँगको अनुभूति र योजना सुन्दैछौ। अब चाहिँ लागौं प्रदेश नम्बर 1 तिर। प्रदेश नम्बर 1 मा नेकपा एमालेका शेरधन राई मुख्यमन्त्री नियुक्त हुनुहुनेछ। उहाँ एमाले संसदीय दलको नेता चयन भइसक्नु भएको छ। राईसँग कुराकानी अघि बढाउँदै हुनुहुन्छ विराटनगर सहकर्मी सुमन तिमिल सेना।
मुख्यमन्त्रीको दावेदारको रूपमा एउटा द्विपक्षीय प्रतिस्पर्धाबाट विजयी हुनुभएको छ र संसदीय दलको नेता हुनुभएको, यहाँलाई पहिले बधाई छ।
हजुर, धन्यवाद छ।
कस्तो हुँदैछ यो अभ्यास सरकार बनाउने?
भर्खरै मात्रै अब हाम्रो दलको नेता चुन्ने काम सम्पन्न भएको छ, तर दलको नेतामा म चुनिएको छु। अब दलको नेता फलना भनेर प्रदेश प्रमुख समक्ष हाम्रो दलले मेरो नाम प्रस्तुत गर्छ, त्यसपछि प्रदेश प्रमुखसँगको परामर्श पश्चात मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम तय हुन्छ। अब हामी केही दिनभित्र शपथ ग्रहण गर्ने र प्रदेश सरकार गठन गर्ने प्रक्रिया हामी अगाडि बढाउँछौँ।
यो भनेको कहिलेसम्म हो?
हामी यो 2 गते भित्रमा, फागुनको 2 गते भित्रमा हामी सरकार बनाइसक्छौँ।
अब यसलाई सरसर्ती हेर्ने हो भनेदेखि प्रदेश नम्बर 1 अन्तभन्दा अलिकति बढी चर्चाको सेरोफेरो पनि बन्यो, केन्द्रीय नेताहरू पनि यहीँ हुनुभएको कारणले गर्दाखेरि। अब यहाँहरू स्वयं आफै पनि संसदीय दलको नेतामा जाँदाखेरि चुनाव लडेर जानु पर्यो, यसलाई एउटा कार्यकर्ता लेभलमा अलिकति फरक रूपमा पनि हेरेका छन् नि।
नेकपा एमाले आफैमा एउटा विशाल पार्टी हो, बलियो पार्टी हो, यसको व्यापक जनआधार पनि छ, कार्यकर्ताहरूको धेरै ठुलो सङ्ख्या पनि छ र नेताहरूको पनि धेरै ठुलो सङ्ख्या छ। यसपटक प्रदेश नम्बर 1 मा नेकपा एमाले एक्लै सुविधाजनक बहुमत प्राप्त गरेको छ। हामीले सकेसम्म कोसिस दलको नेता सहमतिबाट चुन्ने कोसिस हामीले गऱ्यौँ, तर हामी सफल भएनौँ। त्यसो हुँदा हामीले स्वाभाविक एउटा हाम्रो पार्टी जीवनमा, संसदीय जीवनमा पनि हामीले प्रयोग गर्दै आइरहेको एउटा विधि र प्रक्रियालाई हामीले अपनायौँ। त्यो हामीले आफैले नै तय गरेको विधि हो, प्रक्रिया हो। त्यो प्रक्रियाभित्र छिरेर हामीले मतदानको माध्यमबाट हामीले नेता चुन्ने काम गरेका छौँ। यसलाई अन्यथा लिनुपर्ने, बुझ्नुपर्ने कुनै कारण छैन, खण्ड छैन। यसलाई स्वाभाविक र सामान्य रूपमा नै आम पार्टी पङ्क्तिले पनि ग्रहण गर्छ, गरेको छ, र सर्वसाधारण आम जनसमुदायले पनि यसलाई पचाउनुपर्छ। किन नमिलेका होलान्, किन चुनाव गरेका होलान् भन्ने कुरा अत्यन्त जायज छ। किनभने अब देश बनाउने बेला छ, युग बनाउने बेला छ, विकास र समृद्धि प्राप्त गर्ने बेला छ। यो बेलामा भनेको चाहिँ मिलेर अब चुनावमा गए भन्ने बित्तिकै झगडा भयो भन्ने अर्थमा मान्छेले बुझ्छन्। त्यसो हुँदाखेरि त्यो बुझाइबाट मिलेका भए राम्रो हुन्थ्यो, यो चुनाव गर्ने मतदान गर्नेतिर नजानु राम्रो हुन्थ्यो भन्ने सदासहिता सबैको थियो नै। तर पनि हामीले एउटा चुनावबाट दलको नेता चुन्ने कुरा जे गर्यौँ, यो एकदमै सामान्य र एउटा स्वाभाविक एउटा चाहिँ प्रक्रियाबाट हामीले यो काम गरेका छौँ। यसबाट त्यस्तो विभाजित मनस्थिति बोक्नुपर्ने, कसैले यसलाई अन्यथा लिनुपर्ने कुरा छैन।
यसको असर अलिक पछिसम्म पनि देखिने हो कि यो गुटगत राजनीति अलिकति मौलाउने हो कि भन्ने पनि कुराहरू आएको छ?
यो देखिनु हुँदैन। जो मान्छे एउटा विभाजित मनस्थितिमा बस्छ, जो मान्छे गुटगत मानसिकतामा बस्छ र त्यस्तो खालको एउटा जकडिएको एउटा चाहिँ मनस्थिति र व्यवहारमा बस्छ, त्यो मान्छे पछि पर्छ। त्यो मान्छे आफै खुम्चिन्छ, आफै कमजोर हुन्छ। त्यसो हुँदा कोही पनि त्यस्तो मनस्थितिमा रहनु हुँदैन, जकडिनु हुँदैन। आफूलाई सफल बनाउनु पर्यो, सिङ्गो दललाई सफल बनाउनु पर्यो, सिङ्गो प्रदेशलाई सफल बनाउनु पर्यो। त्यसका निम्ति भनेको मान्छे खुल्ला हुन सक्नु पर्यो, खुल्ला ढङ्गले चल्नु पर्यो, त्यसै प्रकारले सोच्नु पर्यो, त्यसै प्रकारले व्यवहार गर्नु पर्यो। त्यसो हुनाले चाहिँ यो गुटगत वा कुनै पनि खाले मतलब आफूले आफूलाई कमजोर बनाउने खालका मनस्थितिहरूबाट चाहिँ मुक्त हुनुपर्छ। मैले आजको संसद दलमा सबैलाई भनेको छु कि आफू सफल हुनको निम्ति पनि त्यसै प्रकारको एउटा चाहिँ सोचबाट, व्यवहारबाट, कार्यशैलीबाट, दृष्टिकोणहरूबाट चल्न सक्नुपर्छ, अगाडि बढ्न सक्नुपर्छ। अनि प्रत्येकले त्यसरी चल्न सक्दा सिङ्गो दल सफल हुन्छ। सिङ्गो दल सफल हुनु भनेको प्रदेश सभा सफल हुनु, प्रदेश सरकार सफल हुनु, सिङ्गो मतलब चाहिँ प्रदेशले विकास र समृद्धि हासिल गर्न सक्नु। त्यसो हुँदाखेरि त्यस्तो मनस्थिति कसैले बोकेर बस्छ मलाई त्यस्तो लाग्दैन।
त्यसो भए अब यहाँको भूमिका कस्तो हुन्छ त? अब मुख्यमन्त्रीको लगभग ढोका खुलिसक्यो, यहाँले भन्नुभयो अब 2 गतेसम्म 1 नम्बर प्रदेश सरकार बन्छ, के हुन्छ भूमिका अब सबैलाई समेटेर लिएर जानका लागि?
म समेट्छु। हामीसँग अवसरहरू कार्यकारी ढङ्गले काम गर्ने ठाउँहरूको सीमा छ, त्यो सबैले बुझ्नुपर्छ। त्यो मैले कसैलाई भनिरहनु पर्दैन, सबैले त्यो कुरा बुझ्नुहुन्छ र त्यहीभित्र सबै प्रकारको जुन भावनाहरूलाई मिलाएर प्रतित्व गराउने, किनभने हामीले एकातर्फ विकास र समृद्धिको एजेन्डालाई तीव्र गतिमा हामीले अगाडि बढाउनु छ, जनताको त्यो आकाङ्क्षा सपनालाई हामीले पुरा गर्नु छ। त्यसो हुनाले चाहिँ एकदमै योग्य मान्छेहरू, काम काट्ने मान्छेहरू चाहिन्छ नै। अतिरिक्त हाम्रो प्रदेश नम्बर एकको भूगोल कस्तो छ, यहाँ मतलब चाहिँ प्रतित्व कसरी मान्नेहरूले गरेर आउनु भएको छ, हामी विविध जात भाषा धर्म संस्कृति मान्ने समुदायहरूको चाहिँ एउटा बाक्लो तर विविधतायुक्त एउटा मतलब बसोबास छ। त्यसो हुँदाखेरि चाहिँ सबै पक्षलाई ख्याल गरेर, त्यो भनेको हामीले जनताको प्रतिनिधित्व गरिरहेछौँ, जनताको भावनाको सबै सबले प्रतिनिधित्व हुने गरिकन म सबैलाई समेटेर लान्छु।
अब 5 वर्षको यो कार्यकाल जनताहरूले पनि धेरै आशाहरू गर्नुभएको छ, यहाँले भन्नुभएको छ मिश्रित भूगोल, मिश्रित भूगोलभित्र पनि धेरै यहाँ त्यस्ता वस्तुहरू छन् त्यसलाई क्यास गरेर जनताहरूलाई समृद्धितर्फ लिएर जाने आधारहरू पनि छन्। के हुन् यहाँका यो 5 वर्षभित्र के चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ?
हामी औपचारिक रूपमै प्रदेश सरकारको तर्फबाट हाम्रा प्राथमिकताहरू के हुन्, हाम्रो ध्यान दृष्टि केमा केन्द्रित हुन्छ, हामी कुन मोडलमा हामी प्रदेश नम्बर एकको विकासलाई अगाडि बढाउन चाहन्छौँ, हामी यसरी हामी प्रस्तुत हुन्छौँ।
त्यसो पहिलो प्राथमिकता के हो त? अहिले जनताहरूले जे आशा गरिरहनु भएको छ, अब यहाँले यहाँ मुख्यमन्त्री भइसकेपछिका प्राथमिकताहरू के हुन् त?
पहिलो प्राथमिकता चाहिँ करप्सन कन्ट्रोल हुनेछ,
भनेको भ्रष्टाचार शून्य गर्ने,
भ्रष्टाचार मुक्त प्रदेश बनाउनको निम्ति सुरुवातीबाटै हामी प्रभावकारी कदमहरू चाल्छौँ। एक दोस्रो, सुशासन कायम गर्ने कुरामा हाम्रो ध्यान दृष्टि हुनेछ। अब ठक्न कुनै पनि बहानाबाजीमा जनतालाई सेवा दिने कुरामा यताउता जाने गर्न पाइँदैन। हामी अत्यन्तै चुस्त रूपमा, दुरुस्त रूपमा हामी प्रदेशभरिका सम्पूर्ण संयन्त्रहरूलाई, मेकानिजमहरूलाई हामी त्यसरी परिचालित गर्छौँ। विगतका ढाँचाहरू, ढड्डाहरू, त्यस्ता आनी बानीहरूबाट अब आज चल्दैन। त्यसकारण हामी बिल्कुलै, हामी राजनीतिक नेतृत्व पनि त्यसै प्रकारले हाम्रो अपडेट हुन्छ, हाम्रो ब्युरोक्रेसी, त्यसपछि हाम्रो सबै क्षेत्रलाई हामी त्यस प्रकारले अगाडि बढाउँछौँ र हामी सुशासन कायम गर्छौँ। त्यस पश्चात हामी विकास र समृद्धिको आधार के हो, एक नम्बर कृषिलाई उद्योगको रूपमा विकास गर्नु पर्यो, त्यहाँबाट थुप्रै रोजगारीहरूका अवसरहरू सिर्जना गर्नु पर्यो, आर्थिक प्रगति हासिल गर्ने हिसाबबाट अगाडि बढ्नु पर्यो, पर्यटन क्षेत्रलाई समृद्धिको अर्को मुख्य आधार बनाउनु पर्यो, हामीले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने होला, लाखौँ लाख चाहिँ पर्यटकहरूलाई यहाँ हामीले आकर्षित गर्नुपर्ने होला, त्यसका निम्ति थुप्रै पूर्वाधारहरू हामीले बनाउनु पर्ने होला, गन्तव्य स्थलहरूलाई सजाउनु पर्ने होला, हामी यो क्षेत्रलाई पनि एउटा समृद्धिको मेजर आधार बनाउँछौँ। त्यसपछि अर्को भनेको चाहिँ हाइड्रो पावरलाई हामी उच्च प्राथमिकतामा राखेर हाम्रो समृद्धिको आधारको रूपमा हामी जोड्छौँ, किनभने हामीसँग करिब करिब 7 मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको अध्ययन भइसकेको अवस्थामा छौँ, बाँकी हामीसँग स्रोत 30,000 मेगावाटको छ। यसरी हाम्रो समृद्धिको आधार जलस्रोत हुनुपर्छ, त्यसपछि उद्योग, कल कारखानाहरूको स्थापना, त्यसका मार्फतबाट चाहिँ 50,000 मतलब चाहिँ रोजगारी सिर्जना गर्ने। अब युवा श्रम जसरी सस्तो बजारमा बेचिएको छ, हामी युवा श्रमलाई अब बाहिर बेच्न दिँदैनौँ, हामी त्यो श्रमलाई यही प्रदेशको चाहिँ विकास र समृद्धिमा हामी खर्च गर्न चाहन्छौँ, हामी केन्द्रित गर्न चाहन्छौँ। यसरी समग्र प्रदेशको विकासका आधारहरू, सम्भावनाहरू मैले अघि बताएको जगमा उभिएर हामी यो प्रदेशलाई नमुना प्रदेश बनाउँछौँ। अब पहिले स्थानीय तहको निर्वाचन सकिसकेपछि स्थानीय तहका जनप्रतिनिधि निर्वाचित जनप्रतिनिधिहरूले बोल्ने कुरा पनि यही थियो, गाउँलाई हरेक हिसाबबाट हामीले समृद्धि दिन्छौँ, समृद्ध बनाउँछौँ, नागरिकहरूले चाहिँ यहीँ स्वरोजगार हुने अवस्थाहरू मिल्नेछ भनिराख्दाखेरि अहिले जनप्रतिनिधिहरू एउटा अन्यलग्रस्त अवस्थामा देखिनुहुन्छ। अब प्रदेशको संरचना बल्ल तयार हुँदैछ, अझ प्रदेश त कसरी आयो भन्दा साधन स्रोत बिना आइरहेको अवस्थामा यसलाई लिएर अगाडि जानका लागि त चुनौतीहरू पनि छन् नि।
चुनौतीहरू छन् नै, ती चुनौतीहरूको हामी सामना गर्छौँ। अहिले स्थानीय तहका सरकारहरू अलिकति अन्यलमा छन्, धेरै लामो समयपछि निर्वाचन भएको अवस्था छ, कानुनहरू बन्न बाँकी छन्। यही प्रदेश सभाबाट हामीले 22 कानुनहरू हामीले बनाउनु छ भनिसकेपछि अब प्रदेश सरकार अब बन्दैछ, केन्द्र सरकार बन्दैछ, अब कानुनहरू छिटोभन्दा छिटो निर्माण गर्ने कुरा, यी सबै मतलब तिनवटा तहका सरकारहरू बिचको सम्बन्ध र समन्वयको कुरा, यी सबै अब हाम्रो यो सबै तालमेलहरू हामीले मिलाइसके पश्चात सबै प्रकारका अन्यलहरू हट्छन् र हामी एउटा समग्र चाहिँ देश निर्माणको एउटा रोडम्याप सहित हामी अगाडि बढ्छौँ। स्थानीय सरकारको सहभागिता, प्रदेश सरकारको सहभागिता, केन्द्र सरकारको सहभागिता, दायित्वहरू, यी सबै कुराहरू तोकेर हामी समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ।
अब सरकारको ठ्याक्कै यो मुखमा हेर्दाखेरि सबैलाई समेटेर जानुपर्ने छ, माओवादी केन्द्र गठबन्धनभित्रको एउटा शक्ति त्यसलाई पनि यसैमा समावेश गरेर जाँदाखेरि पार्टीभित्र आकाङ्क्षीहरू धेरै छन्, कसरी लग्नुहुन्छ?
हामी मिलाउँछौँ यो, किनभने मन्त्रीमण्डल हाम्रो सानो हुन्छ, प्रदेशमा
बढी
ठुलो ठुलो आकारको हामी बनाउन सक्दैनौँ। 7-11 बनाउन सक्ने हामीले क्राइटेरिया बनाएका छौँ कार्यदलमा, वाम गठबन्धनमा, त्यही दायराभित्र रहेर हामी सरकार बनाउन चाहन्छौँ। त्यसो हुँदाखेरि हामी मिलाउँछौँ
भने कसरी मिलाउने? तब यो एक त यहाँ मुख्यमन्त्रीदेखि नै देखिएकोलाई विवादलाई लिएर गएर त्यतातिर लिएर गएर समाधान गरेर अगाडि बढ्ने कि अथवा अरू विषयहरू पनि त्यहाँ जोडिरहेका विषयहरू छन् जुन सभामुखका कुराहरू भए उहाँका आकाङ्क्षीका कुराहरूलाई सेटलमेन्ट गरेर अगाडि गर्ने कुराहरूमा?
होइन, हामीले आजको पहिलो संसद दलको बैठकबाट हामीले सर्वसम्मत रूपमा हामीले सभामुखको उम्मेदवारको चयन हामीले गऱ्यौँ सर्वसम्मत रूपमा। हामी अब सरकारमा हामीले सहभागिता गरिरहँदा वाम गठबन्धनको बिचमा जे हाम्रो सहमति बनेको छ 70-30, त्यही 70-30 हामी कार्यान्वयन गर्छौँ। त्यसो हुँदा माओवादीको तर्फबाट प्रतिनिधि हुने सङ्ख्या, यता हाम्रो तर्फबाट प्रतिनिधि हुने सङ्ख्याको यकिन हुन्छ, अनि त्यसै प्रकारले हामी सबैलाई समेटेर हामी सकेसम्म एकदमै राम्रो एउटा चाहिँ गतिलो सरकार हामी चाहिँ बनाउँछौँ।
पहिलो चरणमा कति सदस्य सरकार बन्ने भयो यहाँ मन्त्रीमण्डल?
हामी सकेसम्म तोकेको सङ्ख्यामा एकैचोटि बनाउने कोसिस हुन्छ मेरो, यदि त्यो सम्भव भएन भने सानो आकारको बन्छ, त्यसपछि दोस्रो चरणमा त्यसलाई पूर्णता दिने काम हुन्छ।
हुन्छ, धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 1 एमाले संसदीय दलका नेता शेरधन राई। राईको नेतृत्वमा नै प्रदेश नम्बर 1 सरकार बन्नेछ। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामीले प्रदेश नम्बर 3 मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर 1 एमाले संसदीय दलका नेता शेरधन राईसँगको कुराकानी सुनिसक्यौं। अब चाहिँ प्रदेश सभाका सभामुखका अनुभव र योजना सुन्न प्रदेश नम्बर 3 फर्कौं। 3 प्रदेशका नवनियुक्त सभामुख सानु श्रेष्ठसँग कुराकानी गर्दै हुनुहुन्छ हेटौँडा सहकर्मी हरि हुमागाई।
प्रदेश नम्बर 3 पहिलो सभामुख हुनु भएको छ, निर्वाचित भइसक्नु भएको छ, कस्तो अनुभूति भइरहेको छ यहाँलाई?
अहिले जुन नेपाली जनताले एउटा ऐतिहासिक जिम्मेवारी सुम्पिएको छ र त्यो अर्थमा मलाई चाहिँ सम्पूर्ण नेपाली जनता, यो 3 प्रदेशका जनता र माननीय सभासदजीहरू जसले मलाई निर्विरोध निर्वाचित गर्नको निम्ति सहयोग गर्नुभयो उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु र देश र जनताको निम्ति आफ्नो जीवन कुर्बान गर्ने सम्पूर्ण शहीदहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र अहिले जुन युगले एउटा जिम्मेवारी, ऐतिहासिक जिम्मेवारी हामीलाई दिएको छ, नेपालमा एउटा राजनीतिक क्रान्ति त सम्पन्न भयो र अहिले सम्पूर्ण मलाई दलहरूको सम्पूर्ण पार्टीहरूको जिम्मेवारी दायित्व भनेको यो मुलुकलाई कसरी आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउने भन्ने कुरा नै रहेको छ। त्यस भएकोले अहिले यो प्रदेशमा स्थिर र स्थायित्व सरकार पनि गठन छिटै हुन गइराखेको छ र त्यस भएकोले मुलुकले एउटा काँचोली फेर्छ भन्ने मैले विश्वास लिएको छु।
तपाईँले अब कसरी सञ्चालन गर्नुहुन्छ तिनवटा प्रदेशको यो निर्वृत्त निर्वाचित पनि हुनुभएको छ सबै पक्षलाई समेटेर?
यो अहिले जुन मलाई चाहिँ सबै तर्फबाट साथीहरूले चाहिँ निर्विरोध निर्वाचित हुनको निम्ति सहयोग गर्नुभएको छ। त्यस अर्थमा पनि म एउटा सबैको एउटा साझा उम्मेद्वारको रूपमा पनि रहेको छु र सबै पार्टीहरूले अहिले सबैको साझा दायित्व भनेको नै पक्ष सरकारमा रहने र प्रतिपक्षमा रहने सबै माननीय सभासदहरू र सबै नेपाली जनताको ले आशा र भरोसाको केन्द्रबिन्दुको रूपमा पनि यो प्रदेश रहेको छ र अहिले समृद्धिको दिशामा कसरी काम गर्छ भनेर नेपाली जनताले हेरिराखेको स्थिति रहेको छ। सबै दलहरूले आफ्नो मलाई घोषणा पत्रमा नेपाली जनताको समक्ष प्रतिबद्धता पनि जनाएको छ, त्यो प्रतिबद्धता जनाएको अनुसार उहाँको काम कार्यकाल सफल होस् भन्ने म भन्न चाहन्छु।
मुलुक प्रादेशिक संरचना गएपछि सातवटा प्रदेश निर्माण भए र सबैभन्दा उत्कृष्ट प्रदेश तीन नम्बर प्रदेश र सबै सम्पन्न सुविधाका कुराहरू पनि धेरै छन् यसमा। अब कानून निर्माण गर्दाखेरि चाहिँ कसरी गर्नुहुन्छ यहाँले सबैलाई साँच्चै तपाईँले भनिरहनु भएको जस्तो समृद्धि प्रदेश बनाउनको लागि?
र अहिले हाम्रो देशमा पहिलो पटक यो संविधान सभाबाट मलाई चाहिँ संविधान निर्माण भएको छ। यो अहिले हामी यो कार्यान्वयनको दिशामा अगाडि बढ़िराखेको छौं। त्यस भएकोले संविधानले व्यवस्था गरेको अनुसार प्रदेशमा कतिपय ऐन नियमावली बनाउनु पर्ने कुराहरू छन्। त्यसलाई चाहिँ व्यवस्थित ढंगले अगाडि बढ़ाउनको निम्ति एउटा सुशासन कायम गर्नको निम्ति र मुलुकलाई समृद्धिको तर्फ अगाडि बढ़ाउनको निम्ति सबै माननीय सभासदहरूको एउटा साझो दायित्व, जसरी राजनीतिक क्रान्ति गर्नको निम्ति उहाँले एउटा साझा मतलब भावनाको साथ अगाडि बढ़ेको थियो र देशलाई समृद्धिको दिशामा अगाडि बढ़ाउनको निम्ति पनि उहाँहरू हातमा हात मिलाएर अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
तीन नम्बर प्रदेशलाई अब तपाईँहरूले भन्नुभएको जस्तो समृद्धि बनाउने भन्नुभएको छ, अब यसका नियम कानून राजस्व अर्थ संकलनलाई चाहिँ कसरी अगाडि बढाउनुहुन्छ, यस्ता कानूनहरूलाई कसरी निर्माण हुन्छ, यो पाँच वर्ष चाहिँ के गर्ने भनेर एउटा योजना बनाउनु भएको छ यहाँले?
अहिले हामीले मलाई चाहिँ जुन किसिमको यो संघीय संरचना संघीय ढाँचामा गइसकेपछि धेरै ऐन नियमावली बनाउनु पर्ने हुन्छ, हामीले अध्ययन गर्नुपर्ने पनि हुन्छ। ऐन यो संविधानले व्यवस्था गरेको अनुसार नै ऐन नियमावली बनाउने हो। त त्यस भएकोले नेपाली जनताले सोचेको अनुसार अथवा आम मलाई चाहिँ सबै पार्टीहरूको साझा घोषणा पत्रले दिएको मलाई चाहिँ ऊ अनुसार र उहाँहरूले जुन किसिमको एउटा मुलुकलाई समृद्धिको खाका समृद्धिको दिशातर्फ अगाडि बढाउनको निम्ति एउटा साझा सहमतिको साथ नै अगाडि बढ्छ भन्ने मैले विश्वास लिएको छु।
तीन नम्बर प्रदेशलाई थप समृद्ध बनाउनको लागि तपाईँको पार्टी अथवा सबै मिलेर कसरी गर्नुहुन्छ? 110 जना सांसदहरू पनि हुनुहुन्छ यहाँ।
110 जना जुन माननीय सभासदजीहरू हुनुहुन्छ उहाँहरूले सबैले यो मुलुक र देश जनताको निम्ति र नेपाली जनताले सुम्पिएको जिम्मेवारी म वहन गर्छु भनेर उहाँहरूले प्रतिबद्धता जनाएर आएको छ। त्यो प्रतिबद्धता जनाएको अनुसार नै उहाँहरूले आफ्नो विषयवस्तुमा आफूले राखेको मलाई चाहिँ एउटा उद्देश्य लक्ष्य अनुसार टेबल भएका विषयवस्तुहरूमा एउटा सहमति कायम गरेर हामी अगाडि बढेको स्थितिमा निश्चित रूपमा यो प्रदेश मलाई चाहिँ एउटा सम्पन्न प्रदेशको रूपमा चाहिँ स्थापित हुन्छ र नमूना प्रदेशको रूपमा र विश्वकै उत्कृष्ट प्रदेशको रूपमा मलाई चाहिँ स्थापित गर्नको निम्ति यहाँ धेरै सम्भावना पनि छ। त त्यस भएकोले त्यो दिशामा चाहिँ बढ्छ भन्ने मैले पुनर्साथ विश्वास लिएको छु।
सबैलाई सहमति गराएर अगाडि बढ्ने भन्नुभएको छ, तर तपाईँ आज सभामुख भइरहँदाखेर तपाईँहरूमा नि एउटा पक्ष चाहिँ बैठकमा बस्दा बस्दै तपाईँहरू बीचमै कुरा मिलेको देखिँदैन नि, उहाँहरू पनि उम्मेद्वार दिन्छु भनेर अन्तिम समयसम्म भनिरहनु भएको थियो।
खास हरेक जसरी अहिले नेपालको संविधानको व्यवस्था गरेको अनुसार यो संसद यो ऐन नियमावली अनुसार नै मलाई चाहिँ एउटा विधि विधान र प्रक्रिया अनुसार नै चल्नुपर्ने हुन्छ। त्यस्तै गरेर हरेक पार्टीहरूको आफ्नो मलाई चाहिँ एउटा विधान छ, नियम छ, कानून छ, त्यो विधि विधान र प्रक्रियाबाट नै अगाडि बढ्ने हो। त्यस भएकोले अहिले स्वाभाविक रूपमा एउटा संसदीय व्यवस्था र परिपाटीमा प्रतिस्पर्धा हुनु त्यो मलाई स्वाभाविक रूपमा हुन्छ। त्यस भएकोले इच्छा राख्नु, चाहना राख्नु र मलाई त्यो अनुसार मलाई विधि विधान अनुसार फैसला हुनु त्यो एउटा निश्चित रूपमा चाहिँ त्यो परिधिभित्र नै रहन्छ। त्यस भएकोले अहिले हामीले मलाई एउटा सहमतिका साथ नै एउटा साझा सहमतिको अनुसार नै यो उम्मेदवारी भएको छ। त्यस भएकोले जस्तो नेपाली कंग्रेसले पनि उम्मेदवार दिएको छैन, त्यस्तै अन्य दलहरूले पनि उम्मेदवार दिएको छैन र अहिले नेकपा माओवादी केन्द्रको तर्फबाट शालिग्राम जमकाजीले नै प्रस्ताव रहनु भएको छ र यसरी हेर्दाखेरि सबै पार्टीहरूको एउटा साझा क्यान्डिडेटको रूपमा म रहेको छु, मलाई खुसी पनि लागेको छ।
मुख्यमन्त्रीको चुनाव कहिलेसम्म गरिसक्नुहुन्छ यहाँले?
अब यो खास त यो मुख्यमन्त्रीको कुरा मलाई चाहिँ एउटा बहुमत प्राप्त दलको नेतालाई नै मुख्यमन्त्री मुख्यमन्त्री संविधान व्यवस्था गरेको छ त्यसपछि हुनाले उहाँलाई मलाई चाहिँ मुख्यमन्त्रीको रूपमा मलाई चाहिँ बोलाउँछन् प्रदेश प्रमुखले बोलाइसकेपछिको स्थितिमा उहाँले आफ्नो मलाई चाहिँ टिम लिएर अगाडि बढ्नुहुनेछ भन्ने मलाई लाग्छ यो छिटै नै हुन्छ भन्ने मैले विश्वास लिएको छु
अहिले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिएको छ यसलाई स्थायी बनाउनको लागि 110 जना सांसदको भूमिका के हुन्छ
खास त्यहाँ अहिले 110 जना सभासदहरूको नै मलाई दायित्व रहेको छ किन भन्दाखेरि यो प्रदेशका जनताले उहाँहरूलाई मलाई चाहिँ निर्वाचित गरेर पठाएको छ त त्यसपछि हुनाले सम्पूर्ण नेपाली जनताको मनोभावना विचार र अनुसार नै उहाँहरू अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु
तपाईँ काठमाडौँबाट निर्वाचित प्रदेशको सांसद हुँदै सभामुख हुनुभएको छ यो विषयले तपाईँको प्रदेश सभामा हाउसमा प्रवेश पाउँछ कि पाउँदैन
अब खास त विषयवस्तु त मलाई चाहिँ मैले आफैले पनि टेबल गर्ने होइन कतिपय विषयवस्तुहरू मलाई चाहिँ एउटा सिस्टम विधि विधान र प्रक्रिया अनुसार चल्छ त्यसपछि हुनाले मलाई चाहिँ सबै विषयवस्तुहरूमा क्रमशः मलाई चाहिँ अगाडि बढाएर जुन जुन विषयवस्तुहरू फैसला गर्नुपर्ने हुन्छ संसदले त्यो कुरा चाहिँ क्रमशः चाहिँ अगाडि आउँछ नै
हेटौँडा उपमहानगरपालिकाले 2-3 निर्णय गरेको छ जस्तै यहाँ सरकारी आवासमा प्रदेशका सांसदहरूलाई राख्ने भनेको छ किस्ताबन्दीमा यहाँ स्थायी रूपमा प्रदेशका सांसदहरूलाई घर बनाउनको लागि सहुलियत दरमा घडेरी उपलब्ध गराउने भनेको छ यो निर्णयलाई कसरी लिनुहुन्छ यहाँले
त्यो यो निर्णय एउटा स्वागत योग्य कुरा नै रहेको छ एउटा ऐतिहासिक जिम्मेवारी हेटौँडा नगरले चाहिँ पाएको छ त्यो उहाँहरूले गर्व गर्नुपर्छ र नेपाली यहाँको यो प्रदेशले पनि गर्व नै गर्छ भन्ने लाग्छ किन भन्दाखेरि अहिले हामी सबैको साझा दायित्व नै कसरी मलाई चाहिँ समृद्धि बनाउने जसो राजधानी मात्र नभए यो प्रदेशको राजधानी मात्र नभइकन सिँगै यो प्रदेशलाई नै कसरी मलाई चाहिँ ऊर्जामा कसरी आत्मनिर्भर बनाउने एउटा पोल्युसनबाट कसरी कन्ट्रोल ऊ गर्ने त्यस्तै गरेर यो अहिले साझा बम गठबन्धनले अगाडि सारेको अनुसार यसलाई चाहिँ एउटा मलाई चाहिँ केमिकल रहित अथवा चाहिँ अर्ग्यानिक कन्ट्रीको रूपमा चाहिँ डेभलप गर्ने भन्ने किसिमको कुराहरू रहेका छन् यी सारा विषयवस्तुहरू मलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगले मलाई चाहिँ तपाईँको सबै दलहरूले लिनेछ भन्ने मैले विश्वास लिएको छु
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 3 का सभामुख सानु श्रेष्ठ सभामुख बनेपछिको अनुभूति र योजना सुनाउँदै श्रेष्ठसँगको कुराकानी अघि तपाईँले प्रदेश नम्बर 3 का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर 1 का एमाले संसदीय दलका नेता शेरदन राईसँगको कुराकानी सुन्नुभएको थियो यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ कार्यक्रम बदलिदो नेपाल सुन्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद अहिलेको कार्यक्रम बदलिदो नेपालबाट हेटौँडा सहकर्मी हरिहुमा गाई विराटनगर सहकर्मी सुमन तिमिल सिन्हासँगै प्राविधिक साथी सुरेश महर्जन र म विष्णु विश्वकर्मा पनि बिदा हुन्छौ नमस्कार